यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढंगले समाधान गर्ने गरी अघि बढ़ने बताउनु भएको छ। पाँच दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सीमा सम्बन्धी समस्या संवेदनशील भएकाले वार्ता र संवादबाटै समाधान खोजिने बताउनुभयो। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमण जानुभएका लामिछानेले त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारूढ़ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर लगायतका उच्च पदस्थ व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा सभापति लामिछानेले कनेक्टिभिटीदेखि लिएर धार्मिक पर्यटनसम्मका विषय उठान गरेको बताउनुभयो। सभापति लामिछानेले कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि सबैमा आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। भारतको औपचारिक भ्रमणका क्रममा उहाँ हिजो नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारत सरकारको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभयो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग आज औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि काठमाडौँ फर्कनुहुने कार्यक्रम रहेको छ। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई हिजो प्रतिवेदन बुझाएको छ। समितिले प्रतिवेदनमा पूर्व मन्त्री गुरूङको सम्पत्ति, उहाँको आमदानीको स्रोत र ऋणका विषयमा छानबिन गरी प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाइएको जनाएको छ। समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाइएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको तुलना गरिएको छ। उहाँको सम्पत्ति अस्वाभाविक नदेखिएको र जग्गा बाहेकका अन्य सम्पत्ति पनि अस्वाभाविक रूपमा स्रोत नै खुल्न नसक्ने भन्ने खालको नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको समितिले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उदारताका साथ आगामी आर्थिक वर्षको बजेटमा उल्लेखनीय सुधार गरिएको बताउनु भएको छ। नेपाल उद्योग परिसंघको 23 वार्षिक साधारण सभालाई काठमाडौँमा हिजो सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि सरकारले प्रयास गरेको र त्यसमा साथ दिन उद्योगी, व्यवसायी तथा सरकारवालालाई आग्रह गरिएको बताउनुभयो। निजी क्षेत्रको माग बमोजिम नै बजेटमा कतिपय प्रावधान राखिएको जानकारी दिनुहुँदै उहाँले बिना संकोच लगानी बढ़ाउन आग्रह गर्नुभयो। सरकारले ऊर्जा र पूर्वाधारको क्षेत्रमा यसपटकको बजेट मार्फत गुणात्मक काम गर्ने प्रयास गरेको र सोही अनुसार बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले केही पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागी बनाउने योजना बजेटले अघि सारेको जानकारी पनि दिनुभयो। सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायका श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूको रोजगार सम्झौता लगायत तलब, सेवा सुविधा र सुरक्षित आवास नपाएको जस्ता गुनासो बढ़दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा, श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउन निर्देशन दिएको हो। वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको हकहित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको पत्रमा उल्लेख गरिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको ध्यान सुशासन कायम गरी विकास गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको छ। उहाँले गत फागुन 21 गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक विषय भएको बताउनुभयो। निर्वाचन आयोगले काठमाडौँमा हिजो आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्नुहुँदै उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र पत्रकारको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको टिप्पणी गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले हरेक समस्याको समाधान कानूनले दिन्छ भन्ने भाष्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले काठमाडौँमा हिजो आयोजना गरेको कानून अधिकृत सम्मेलन 2083 को उद्घाटन गर्नुहुँदै उहाँले न्याय सेवाभित्रको कानून समूह र कानून मन्त्रालय राज्य सत्ता सञ्चालनको मस्तिष्क भएकाले हरेक काम गर्दा कानूनले समस्या सिर्जना गर्छ भन्ने भाषे बदलेर समाधान कानूनले दिन्छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले हरेक नेपाली नागरिकलाई कानूनका बारेमा जानकारी दिन नागरिकको पहुँचमा पुर्याउने गरी सरकारले काम गरिरहेको पनि बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। मन्त्रालयले हिजो एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा अभिलेख अध्यावधि गराउन आह्वान गरेको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको हिजो बसेको आठौं बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। त्यस्तै गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पनि प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। हिजो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो। प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको संख्या दैनिक रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भाषा साहित्य र संस्कृति नेपालीको मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। युग कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीका अवसरमा काठमाडौँमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम भएको पनि बताउनुभयो। कवि श्रेष्ठ आफ्नो समयको चेतना समाजको संवेदना र परिवर्तनप्रतिको आकांक्षालाई शब्द मार्फत अभिव्यक्त गर्ने विशिष्ट साहित्यिक व्यक्तित्व रहेको राष्ट्रपति पौडेलले स्मरण गर्नुभयो। उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले आयुर्वेद योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड़नुपर्नेमा जोड़ दिनुभएको छ। त्रिभुवन विश्वविद्यालय परिसरमा हिजो आयोजित कार्यक्रममा उहाँले योग मार्फत जीवनशैली जन्य रोगको रोकथाम ध्यानबाट मानसिक शान्ति तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर भने स्पष्ट देखिँदै गएको बताउनुभयो। सरकारले जलवायु न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रूपमा अघि बढ़ाइरहेको उल्लेख गर्नुहुँदै उहाँले हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यवहारिक कार्यान्वयनको चरणमा पुर्याइएको जानकारी दिनुभयो। सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले जेठ मसान्तभित्र आफ्नो सम्पत्ति बुझाइसक्ने विश्वास व्यक्त गरेको छ। सार्वजनिक पदमा रहेका पदबाट सेवानिवृत्त भएका तथा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक तथा आयोगको इमेल मार्फत विवरण र उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। सभामुख डोलप्रसाद अर्याल सहितको टोलीले हिजो कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ। सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो। सरकारले बाँदर तथा अन्य वन्यजन्तुले बालीनालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउने गरी कार्य शुरू गरेको छ। बाँदर बँदेल नीलगाई दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञहरूसँग सुझाव मागेको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लंघन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि इन्जिनियर डाक्टर आभास मास्केको संयोजकत्वमा गठन गरेको समितिमा उमेश रूपाखेती टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य रहन् भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मीडिया सुधार तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सहकार्य विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल स्थित राष्ट्रसंघीय प्रतिनिधिहरूले मन्त्रालयमा संचार मन्त्री तिमिल सिन्हासँग गरेको भेटमा उहाँले डिजिटल शासन, सेवा प्रवाहमा सुधार, साइबर अपराधको नियन्त्रण, पत्रकारको सुरक्षा र सूचना प्रविधिको उपयोग लगायतका विषयमा कुराकानी भएको थियो। काठमाडौँ महानगरपालिकाले विश्व वातावरण दिवसका अवसरमा 449 विरूवा रोपेको छ। काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वड़ा नम्बर 17, वड़ा नम्बर 19 नदी किनार, पशुपति क्षेत्र, कालीमाटी लगायतका स्थानमा समी, कपूर, धुपी, फलफूल र फूलका विरूवा रोपेको जनाएको छ। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र एक स्थित हिन्दू तथा बौद्ध मार्गीहरूको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड़ने कागबेनी मुक्तिनाथ सड़क खण्डको मर्मत तथा स्तर उन्नतिको कार्य शुरू भएको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। र नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्तन तथा विकास इकाईको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको बताइएको छ। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।